الحمد لله وكفى وسلام على عباد الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ذلك عيسى ابن مريم قول الحق الذي فيه يمترون ما كان لله ان يتخذ من ولد سبحانه اذا قضى امرا فانما يقول له كن فيكون الى الاخر سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما تو سورہ مریم کی یہ جو آیات ہیں 34 سے 40 تک 34 ٹو 40 تو ان کا ترجمہ ہم نے پچھلی کلاس میں پڑھ لیا تھا مکمل اور آج ہم خلاصہ تفسیر سے شروع کر رہے ہیں خلاصہ تفسیر میں ترجمہ بھی دوبارہ سے ریپیٹ ہو جاتا ہے تو شروع کرتے ہیں کہ اللہ تعالیٰ ان آیات میں ارشاد فرماتے ہیں ذالک عیسی بن مریم کہ یہ ہیں عیسیٰ بن مریم ٹھیک ہے عیسیٰ علیہ السلام وہ واحد انسان ہیں آدم اور حوا کے بعد کہ جن کا کہ کوئی باپ نہیں تھا تو ان کی نسبت جو ہے وہ ان کی ماں سے ہی ہوتی ہے ٹھیک ہے عیسیٰ ابن مریم ایک بات مشہور ہوئی ہوئی ہے لوگوں میں جو کہ سچی نہیں ہے کہ قیامت کے دن بھی جو ہے وہ انسانوں کو ان کی ماں کے نام سے پکارا جائے گا ٹھیک ہے تو وہ ماں کے نام سے نہیں پکارا جائے گا بلکہ وہ جو قرآن کی آیت ہے نا جس کی غلط تشریح یہ کی گئی ہے کہ ماں کے نام سے پکارا جائے گا وہ ہے امم کہ ان کی امتوں کے ساتھ ان کو پکارا جائے گا یعنی جو جس امت کا حصہ ہوگا اس کو اسی امت کے ساتھ ہی اٹھایا جائے گا اور اس کو اس کے ساتھ ہی اس کا یعنی معاملہ کیا جائے گا جیسے کہ نبی صلی اللہ علیہ وسلم نے یہ بھی فرمایا حدیث مبارکہ ہے صحیح حدیث زاد الطالبین میں بھی موجود ہے جو کتاب آپ کو پڑھائی جاتی ہے کہ من تشبہ بقوم فہو منہم کہ جو جس قوم کے ساتھ جان بوجھ کر کے اور ذوق شوق کے ساتھ مشابہت اختیار کرتا ہے یہ سب کیوں کہا کیونکہ مجبوراً کسی کے ساتھ مشابہت اختیار کرنا وہ اتنا بڑا مسئلہ نہیں ہے مجبوراً ٹھیک ہے اور ایک ہوتا ہے ذوق شوق کے ساتھ اس قوم کو بہت لائق اتباع سمجھ کر کے ان کو جو ہے وہ کامیاب اور پسندیدہ سمجھ کر کے ان کے جیسا بننا ان کے جیسا لباس اختیار کرنا ان کی جیسی زبان اختیار کرنا ان کے جیسے کھیل کود اختیار کرنا رائٹ جیسے کہ ہم کرتے ہیں بدقسمتی کے ساتھ اللہ ہمیں معاف کریں تو اس قوم کے ساتھ جس کے ساتھ تشبہ اسی کو کہتے ہیں یعنی ذوق شوق کے ساتھ کسی کی مشابہت اختیار کرنا تو جس نے جس کے ساتھ مشابہت اختیار کری نا تو اس کا حشر اسی کے ساتھ ہوگا اسی کے ساتھ اس کو اٹھایا جائے گا قیامت کے دن ٹھیک ہے تو یہاں پہ تو خیر بات یہ ہے کہ عیسیٰ علیہ السلام کو جو ہے نا وہ ماں کی نسبت سے بلایا گیا اور کسی کو ماں کی نسبت سے نہیں بلایا جاتا باپ کی نسبت سے بلایا جاتا ہے تو عیسیٰ ابن مریم آگے فرمایا قول اچھا یہ خلاصہ تفسیر میں پڑھ رہے ہیں کہ جن کے اقوال و احوال مذکور ہوئے ٹھیک ہے یعنی ان کا قول جو ہے وہ پچھلی آیات کے اندر ہم نے پڑھا اور ان کے احوال بھی اس قول کے اندر موجود تھے تو وہ بھی ذکر ہو گئے جس سے ان کا بندہ مقبول ہونا معلوم ہوتا ہے بندہ مقبول یعنی وہ بندہ جس کو اللہ تعالیٰ نے قبول کر لیا ہو ٹھیک ہے یعنی اس کے اعمال کو اس کی نیکی کو اس کے ایمان کو اللہ تعالیٰ نے قبول کر لیا ہو ایسے شخص کو مقبول کہا جائے گا ٹھیک ہے اردو زبان کے اندر لفظ مقبول ایک دوسرے معنی میں بھی استعمال ہوتا ہے وہ کیا معنی ہے اردو زبان کے اندر اردو زبان میں مقبول اس شخص کے لیے بھی استعمال ہوتا ہے جس کو عوام الناس نے بھی قبول کر لیا ہو جس کو عوام الناس یعنی لوگوں نے ایکسیپٹ کر لیا ہو کہ ہاں بھئی یہ بڑا آدمی ہے یا یہ بڑی عورت ہے یا یہ مقبول جس کو ہم مقبول کہتے ہیں یعنی فیمس ٹھیک ہے نا مشہور تو مقبول اردو کے اندر نا مشہور اور یعنی انگریزی میں فیمس کے معنی میں استعمال ہوتا ہے لیکن عربی زبان کے اندر مقبول جو ہے وہ اللہ تعالیٰ کے یہاں قبول کے لفظ کے معنی میں استعمال ہوتا ہے ٹھیک ہے اور اب ظاہر سی بات ہے کہ ان دونوں میں زمین آسمان کا فرق ہے کوئی بندوں میں مقبول ہو لیکن اللہ کے ہاں مقبول نہ ہو تو اس کی اس مقبولیت کا کوئی فائدہ نہیں ہے، اور اگر کوئی اللہ کے ہاں مقبول ہو لیکن بندوں میں مقبول نہ ہو تو کوئی فرق نہیں پڑتا، وہ تو کامیاب ہی کامیاب ہے۔ ٹھیک ہے، یہ ایک سوچ ہے جو کہ ہم اگر اپنے اندر پیدا کر لیں نا تو پھر ہمارا زندگی سنور جائے، ہماری دنیا اور آخرت دونوں کی۔ ٹھیک ہے کہ اللہ کے ہاں مقبول ہونا یہ ہمارا مقصد ہونا چاہیے، بندوں کے ہاں مقبول ہو جائیں اچھی بات ہے، نہ ہو کوئی مسئلہ نہیں ہے۔ تو فرمایا کہ جس سے ان کا بندہ مقبول ہونا معلوم ہوتا ہے، یعنی ان کے میں اللہ کا نبی اور میں مجھے کتاب دی گئی اور میں اپنی والدین کے ساتھ اتنا اچھا، میں اپنی والدہ کے ساتھ اتنا اچھا ہوں، یہ ساری چیزیں مقبولیت کی دلیل ہیں۔ اچھا، اب یہ جو عیسیٰ علیہ السلام نے اپنے بارے میں فرمایا تو اس سے کیا بات اور پتہ لگتی ہے، وہ یہ کہ نہ جیسے کہ عیسائیوں نے ان کو بندوں کی فہرست سے خارج کر کے خدا تک پہنچا دیا ہے، ٹھیک ہے، یعنی جس کو کہ ٹرینیٹی کہتے ہیں عیسائیت کے اندر، یا اردو میں اس کو جو ہے وہ کیا کہتے ہیں، مثلث، رائٹ، مثلث یعنی تین ہے، یہ ایک ایک ان کا ایک ایک مفروضہ ہے، فرض کیا کیا ہوا ایک عقیدہ ہے ان کا کہ خدا تو جو ہے نا وہ نعوذ باللہ ثم نعوذ باللہ تین سے مل کر کے بنا، خدا ان میں سے ایک بھی ہے اور تین بھی ہیں، ایک جو ہے وہ فادر ہے، دوسرا جو ہے وہ سن ہے، اور تیسرا جو ہے وہ ہولی گھوسٹ ہے۔ ہولی گھوسٹ جیسے جبرائیل علیہ السلام کو شاید یہ لوگ ہولی گھوسٹ کہتے ہیں، ٹھیک ہے، تو تین کا مجموعہ ہے خدا، اور کچھ جو ہے وہ یہ بھی کہتے ہیں کہ جی ایک خدا ہے اور ایک جو ہے وہ نعوذ باللہ ثم نعوذ باللہ خدا کی بیوی مریم اور ان کا بیٹا جو ہے وہ عیسیٰ، ٹھیک ہے، تو یہ تین کا جو ہے نا وہ ایک عجیب و غریب قسم کا ان کا گھن چکر ہے جو کہ ان کے اپنے خود سمجھ میں نہیں آتا، اور اس سے بدزن ہو کر کے بہت سارے لوگ جو ہیں پھر وہ دوسرے ادیان کی طرف جاتے ہیں کہ بھائی عیسائیت کے اندر تو بات ہی سمجھ میں نہیں آتی کہ ہے کون جس کی پرستش کرنی ہے، جس کو اپنا خدا ماننا ہے، تو چھوڑ چھاڑ کر کے پھر کوئی بدھسٹ بن جاتا ہے، کوئی ہندو بن جاتا ہے، کوئی جو بن جاتا ہے، اور کوئی مسلمان بن جاتا ہے۔ ٹھیک ہے، تو عیسائیوں نے عیسیٰ علیہ السلام کو بندگی سے ہی خارج کر دیا اور ان کو نعوذ باللہ خدا کے مقام تک رکھنے کی کوشش کری، ناکام کوشش آف کورس۔ اور یہودیوں نے کیا کیا، جیسے لکھتے ہیں کہ اور نہ ویسے جیسا کہ یہودیوں نے ان کو مقبولیت سے خارج کر کے طرح طرح کی تہمتیں لگائیں ان کے اوپر، ٹھیک ہے، جیسے کہ ہر نبی کے ساتھ یہ چلا آ رہا ہے شروع سے لے کر کے آخر تک کہ جو نبی کے نہیں ماننے والے لوگ ہوتے ہیں وہ نبی کے اوپر تہمتیں لگاتے ہیں، رائٹ، سب سے بڑی تہمت کیا ہوتی ہے کہ نبی کو نعوذ باللہ جھوٹا بولتے ہیں، رائٹ، نبی کو جھوٹا بولتے ہیں، یہ جھوٹا کسی کو کہنا، کسی کی تکذیب کرنا، تکذیب کا مطلب ہوتا ہے کسی کو کہنا کہ تم جھوٹے ہو، یہ تکذیب کرنا جو ہے نا یہ ایک سچے کے لیے سب سے بڑی تہمت ہے، ایک سچے کے لیے سب سے بڑی تہمت ہے۔ کیا مطلب کہ اگر کوئی انسان واقعی جھوٹا ہو تو اس کو جھوٹا کہہ دینا کوئی اتنی بڑی بات نہیں ہے کیونکہ وہ تو ہے ہی جھوٹا، لیکن جو شخص سچا ہو، کبھی اس نے جھوٹ نہ بولا ہو، اس کو جھوٹا بولنا نا یہ سب سے بڑی تہمت ہے ایک مرد کے لیے۔ ٹھیک ہے، عورت کے لیے تہمت کیا کہ اس کی عزت کے اوپر شبہ کرنا، اس کی عزت کے بارے میں باتیں کرنا، یہ عورت کے لیے بڑی تہمت ہے۔ ٹھیک ہے، تو یہودیوں نے چونکہ عیسیٰ علیہ السلام کو اللہ کا نبی نہیں مانا تھا تو اس وجہ سے نا انہوں نے پھر تہمت لگائی کہ نعوذ باللہ یہ تو جھوٹ بول رہے ہیں، یہ تو اپنی جو ہے نا وہ بادشاہت حاصل کرنے کے لیے اس طرح کی باتیں کر رہے ہیں۔ ٹھیک ہے، یہودیوں کا جو معاملہ تھا نا وہ آپ کو پتہ ہے کہ ابراہیم علیہ السلام کی اولاد اسحاق، جو آگے بلکہ تفصیل آ بھی رہی ہے اس کی، ابراہیم علیہ السلام کے بیٹے جو اسحاق علیہ السلام تھے، ان کے جو بیٹے تھے یعقوب علیہ السلام، تو وہاں سے پھر یہ سلسلہ شروع ہوا تھا جس کو بنی اسرائیل کا سلسلہ کہتے ہیں۔ یعقوب علیہ السلام کا دوسرا نام اسرائیل تھا، ٹھیک ہے، تو ان کے جو 12 بیٹے تھے، یوسف علیہ السلام، بنیامین اور باقی 10، ان 10 میں سے نا ایک کا نام تھا یہودہ، یہودہ، ٹھیک ہے، 10 میں سے ایک کا نام یہودہ تھا، تو اس یہودہ سے جو ہے نا یہ نام نکلا یہودی، یہودیون، ٹھیک ہے، یہودہ والے، हालांकि ये सारे के सारे यहूदा की औलाद नहीं थे, ये सिर्फ एक यहूदा की औलाद आगे चली, बाकी किसी की औलाद नहीं चली, औरों की भी औलादें चली, लेकिन इस पूरी की पूरी नस्ल को जो है ना वो यहूदी कह दिया जाता है, वरना दूसरा प्रॉपर नाम इनका बनी इसराइल है। तो ये जो यहूदी थे इनमें बहुत बड़े बड़े नेक बुजुर्ग भी गुजरे, और ज़ाहिर है यानी अंबिया तो 10,000 से ज्यादा अंबिया इनके इनकी नस्लों के अंदर आए, ठीक है, लेकिन इनमें बहुत बहुत ज्यादा नाफरमान और सरकश भी लोग गुजरे हैं इनके अंदर और आज भी मौजूद हैं इनके अंदर, ठीक है। तो ये जो यहूदी थे ना, तो इनकी एक खास बात ये थी कि ये ना हर नबी के साथ जो है वो बहुत बुरा सलूक करते थे। नबी हालांकि इनके अपने खानदान में से होता था, इनके अपने भाई बंद में से होता था, ठीक है, लेकिन उस नबी के साथ जो है ना ये यानी बहुत ही जिसको उस तरीके का रवैया रखते थे, जिसको उर्दू के अंदर एक मुहावरा कहते हैं ना, घर की मुर्गी दाल बराबर, है ना, घर के अंदर अगर मुर्गी आ जाए तो उसकी तो वैल्यू जो है वो दाल के बराबर होती है। ये उस जमाने की बात है जब मुर्गियाँ जो है वो देसी मुर्गियाँ होती थी, तो देसी मुर्गी की तरह वैल्यू होती थी, तो वो उसको दाल के बराबर करना ये एक मुहावरा बन गया कि जी देसी मुर्गी तो अगर घर में हो तो फिर वो दाल के बराबर हो जाती है, ठीक है। वैसे उसके बाद जब फार्म की मुर्गियाँ आना शुरू हुई तो फार्म की मुर्गी तो वैसे ही दाल, बल्कि दाल से भी ज़्यादा बुरी उसकी उसकी हालत होती है, ठीक है। बहरहाल तो इनके यहाँ यही मामला था कि इनके जो घर के अंदर इनके ख़ानदान के अंदर कोई नबी पैदा होता था ना तो उसकी इज्जत ही नहीं करते थे। आज भी कुछ लोग ऐसे हैं, ठीक है, कुछ लोग सब ऐसे नहीं है कि घर में अगर कोई वो ना इज्जत वाला तो इज्जत करते हैं और बड़ी उसके ऊपर खुशी अल्लाह ताला का शुक्र अदा करते हैं, लेकिन कुछ खानदान ऐसे होते हैं, अजीब सिफत देखी गई है कि कुछ खानदान ऐसे होते हैं कि जिनके घर के अंदर जो भी अच्छी बात हो ना वो उनको बुरी लगती है, ठीक है ना, यानी एक हसद और जेलसी और यानी बोझ जो है ना वो अपने घर वालों के साथ ज्यादा होता है, दूसरों के साथ बहुत अच्छे होते हैं, अपने घर वालों के साथ बहुत ज्यादा। तो बनी इसराइल की ये सिफत है, ठीक है ना, ये बनी इसराइल यहूदियों की सिफत है कि वो ना अपने घर वालों के साथ जो है वो ज्यादा बुरे होते थे, ठीक है। तो अल्लाह कोई नबी भेज देता था तो वो उस नबी के साथ जो है वो बहुत बुरा सलूक करते थे। तो ईसा अलैहिस्सलाम जो है वो उनके अपने घर वालों में से थे, मरियम अलैहिस्सलाम और उनके शौहर इमरान ये बनी इसराइल के थे ना, यहूदी यानी वही नस्ल चल रही थी ना बनी इसराइल वाली, और उनकी औलाद जो है वो ईसा अलैहिस्सलाम, ठीक है। तो इन्होंने बहुत तोहमतें लगाई ईसा अलैहिस्सलाम के ऊपर ना, और बिल आखिर उनको कत्ल करने की साजिश करी रोमन बादशाह के साथ मिल करके, लेकिन उसके अंदर नाकाम हुए, अल्लाह ताला ने ईसा अलैहिस्सलाम को आसमान पर उठा दिया। तो ये दो एक्सट्रीम्स थे ईसा अलैहिस्सलाम के बारे में, एक तो वो जो कि बाद में यानी जो ईसाई थे जो बाद में उनका अकीदा ख़राब हो गया और ईसा अलैहिस्सलाम को अल्लाह का बेटा कहना शुरू कर दिया, और दूसरी एक्सट्रीम क्या थी, यहूदी जो कि ईसा अलैहिस्सलाम के बिल्कुल ही मुखालिफ, ठीक है। अच्छा, तो कहते हैं कि मैं यानी ये है ना कौल अल हक़ अल्लज़ी फ़ीही यमतरून, कि मैं बिल्कुल सच्ची बात कह रहा हूँ, ठीक है, यानी कौल का मतलब होता है बात, लेकिन यहाँ पर ना कुछ अल्फाज हैं जो कि छुपे हुए हैं, उनको महजूफ अल्फाज कहते हैं, ठीक है, जैसे आगे तब मारूफ मसाइल में आ रहा है कि अकूलु कौल अल हक़, मैं कहता हूँ बिल्कुल सच्ची बात, तो अकूलु का जो लफ्ज है ना वो यहाँ पर महजूफ है, छुपा हुआ है, हिडन है, ठीक है, और ये अरबी जुबान के अंदर इस तरीके से बात की जाती है, हर जुबान में इस तरह से बात की जाती है कि कुछ अल्फाज जो होते हैं ना वो अनस्पोकन होते हैं, वो बोले नहीं जाते, लेकिन जुबान अहले जुबान लोग जो हैं वो बात सुन करके समझ जाते हैं कि कहने वाले का जो मकसद है ना वो ये है, अगरचे वो कह नहीं रहा उन बातों को लेकिन उसका मकसद समझ जाते हैं जो अहले जुबान होते हैं, उसी तरह से अरबी जुबान के अंदर भी ऐसा होता है, ठीक है। तो अकूल कौल अल हक़ कि मैं हक बात कहता हूँ, अल्लज़ी फ़ीही यमतरून कि जिसके अंदर ये लोग झगड़ रहे हैं, कौन लोग झगड़ रहे हैं, इफरात व तफरीत करने वाले, ठीक है। तो इफरात और तफरीत का मतलब क्या कि यानी एक मिनट से निकल जाता है, इफरात जो है वो एक्सेस करने को कहते हैं, हाँ, और तफरीत जो है ना वो कम करने को कहते हैं, यानी किसी चीज का एक 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 मुकाम होता है, اگر اس کو مقام سے بڑھا دیا جائے تو اس کو افراط کرنا کہیں گے, اور اگر اس کو اس کے ڈیو مقام سے, اس کا جو اصل مقام ہے اس سے گھٹا دیا جائے تو اس کو تفریط کرنا کہتے ہیں. ٹھیک ہے, تو افراط اور تفریط کا مطلب یہ ہے کہ دو ایکسٹریمز میں لے کر کے جانا کسی بات کو. تو یہ جو افراط تفریط کرنے والے ہیں نا, یہ لوگ جھگڑتے ہیں. ایمان والے کو تھوڑی جھگڑتے ہیں, ایمان والوں کو تو پتہ ہے سچی بات کیا ہے کہ عیسیٰ علیہ السلام اللہ کے بندے ہیں اور مقبول بندے ہیں. ٹھیک ہے, چنانچہ یہود و نصارہ کے اقوال اوپر معلوم ہوئے. ٹھیک ہے, جیسے کہ حضرت نے یہاں پہ لکھ دیا کہ ان کے کیا کیا قول تھے عیسیٰ علیہ السلام کے بارے میں. اچھا, آگے فرما رہے ہیں کہ چونکہ یہود کا قول ظاہراً بھی موجب تنقیص نبی تھا جو بداہتاً باطل ہے. بڑے مشکل الفاظ ہیں لیکن انشاءاللہ آپ کو سمجھائیں گے. ٹھیک ہے, کیا کہ یہود کا جو قول تھا نا عیسیٰ علیہ السلام کے بارے میں, وہ کیا تھا, وہ عیسیٰ علیہ السلام میں نقص نکالنے والا تھا. موجب تنقیص, موجب تنقیص نبی یعنی نبی میں نقص نکالنے والی چیز. تو نبی میں نقص نکالنے والی چیز, یہ تو ظاہر سی بات ہے کہ یہ باطل ہے, یہ غلط ہے. بداہتن کا مطلب ہوتا ہے something which is obvious, بالکل کلیئر, جس کے لیے آپ کو کوئی دلیل دینے کی ضرورت نہ پڑے, سمجھانے کی ضرورت نہ پڑے, ایسی چیز کو بداہتن کہتے ہیں. ٹھیک ہے, یعنی obviously جس کو کہتے ہیں انگریزی کے اندر. تو یہ بات تو obviously باطل ہے کہ نبی کے اندر نقص نکال رہی ہے. ٹھیک ہے, تو یہود جو ہے نا یہ نبی کے اندر نقص نکالتے تھے, تو یہ تو بات باطل ہے. اس لیے اس کے رد کی طرف اس مقام پر توجہ نہیں فرمائی. یعنی اللہ تعالیٰ نے یہاں پر یہودیوں کی جو غلط بات تھی اس کے رد کے اوپر کوئی الفاظ خرچ نہیں کیے. ٹھیک ہے نا, تو اس کی وجہ بتا رہے ہیں کہ کیوں یہودیوں کی بات کی یہاں پر رد کیوں نہیں فرمائی. اس لیے کہ ان کی بات تو بالکل ہی obviously بری ہی غلط ہی ہے, بخلاف قول نصارہ کے. یعنی جو نصرانی عیسائی لوگ ہیں ان کے قول کی جو ہے نا وہ یہاں پر تردید فرمائی ہے. وہ کیوں کہ ظاہراً مثبت زیادت کمال تھا, مثبت زیادت کمال. کیا مطلب کہ جو نصارہ جو بات کہتے ہیں نا عیسیٰ علیہ السلام کے بارے میں, وہ ثابت کرتا ہے, وہ بات ثابت کرتی ہے عیسیٰ علیہ السلام کے اندر کمال کی زیادتی کو, یعنی بہت زیادہ ان کا کمال. ٹھیک ہے, کہ جی اللہ کے بہترین بندے ہونے سے بھی زیادہ کمال, کہ نبوت کے ساتھ خدا کا بیٹا ہونا ثابت کرتے تھے. ٹھیک, کہ جی یہ تو خدا کے بیٹے ہیں, تو یہ کیا ہے کہ ان کے کمال میں زیادتی کر دیتے ہیں عیسائی اپنے قول سے, اس لیے آگے اس کو رد فرماتے ہیں. ٹھیک ہے, تو خیر یہاں پر بیسیکلی اللہ تعالیٰ نے ما کان للہ ان یتخذ من ولد, یہ جو فرمایا نا کہ یہ بات اللہ تعالیٰ کے لیے بالکل بھی یعنی مناسب نہیں ہے اللہ کے لیے کہنا کہ اس نے ایک بیٹا بنا لیا. ٹھیک ہے, تو یہ کیا کہہ رہے ہیں, یہ عیسائیوں کے قول کو رد کر رہے ہیں یہاں پر اللہ تعالیٰ. ٹھیک ہے, تو اس کی وجہ بیان کریے کبھی, چونکہ عیسائی جو ہے نا وہ یعنی عیسیٰ علیہ السلام کے کمال میں بہت ایکسس کرنے کی کوشش کرتے تھے. ٹھیک ہے, جو کہ ایک عام آدمی جو ہے نا وہ کیا کہتے ہیں, ایک عام آدمی جو ہے وہ اس دھوکے میں بڑی آسانی سے آ جاتا ہے کہ اگر کوئی نیک بندہ ہو نا, بہت نیک بندہ مشہور ہو کہ بھائی ہاں یہ تو بھائی اللہ کے ولی ہیں, یہ تو بہت نیک آدمی ہیں. ٹھیک ہے, تو اب اس نیک آدمی کی تعریف میں زمین آسمان کے قلابے ملا دینا, سمجھتے ہیں اس بات کو, زمین آسمان کے قلابے ملا دینا ہے نا, یعنی بہت یعنی غلو کر لینا, حد سے آگے بڑھ جانا کسی نیک آدمی کی تعریف میں, یہ جو ہے نا اتنا برا نہیں لگتا. ٹھیک ہے, اور عام آدمی جو ہوتے ہیں, عام انسان, غیر عالم قسم کے جو لوگ ہوتے ہیں, وہ بڑی آسانی سے اس غلطی میں مبتلا ہو جاتے ہیں. ٹھیک ہے نا, کہ کسی نیک آدمی کے لیے بہت لمبے چوڑے القابات ہے نا, بہت بڑے بڑے القابات, القاب اور یعنی ان کے طرف سے یعنی عجیب عجیب کہانیاں بھی ان کی طرف منسوب کر دیتے ہیں, جی وہ ہوا میں اڑ رہے تھے یا وہ پانی پہ چل رہے تھے یا وہ جو ہے وہ انہوں نے ایسے اشارہ کیا اور جو ہے وہ فلانا کام ہو گیا اور انہوں نے یہ کر دیا تو سارے مسئلے حل ہو گئے اور انہوں نے یہ کر دیا تو سارے جو ہے وہ تندرست ہو گئے, اور ہے نا یہ ساری باتیں جو ہیں وہ نیک آدمی کی طرف منسوب کر دینا جو ہے نا وہ بڑا آسان لگتا ہے اور لوگ جو ہیں وہ بڑی آسانی سے قبول کر لیتے ہیں اس بات کو, جبکہ نیک آدمی کے جو کہ مشہور ہو نیک آدمی اس کے لیے کوئی بری بات کرنا جو ہے نا یہ اتنا آسان نہیں ہوتا. ٹھیک ہے, لوگ جو اس کے عقیدت مند ہوتے ہیں وہ اس کی طرف سے بری بات کو پسند نہیں کرتے, قبول نہیں کرتے, بلکہ بری بات کہنے والے کے دشمن ہو جاتے ہیں. ٹھیک ہے, تو یہاں پر بھی یہی فرما رہے ہیں کہ بھئی یہ جو عیسیٰ علیہ السلام کے شان میں جو بڑھا دیا نا ان لوگوں نے, تو عوام الناس اس بات نے اس بات کو قبول کر لیا, بڑی آسانی کے ساتھ قبول کر لیا. ٹھیک ہے, وہ تو علماء ہوتے ہیں نا کہ جن کو پتا ہوتا ہے کہ نہیں یہ بات جو ہے نا وہ حد سے تجاوز کرنا ہے, آپ کسی انسان کے بارے میں ایسی باتیں نہیں کہہ سکتے ہیں, لیکن یہ بات صرف علماء کرام کو پتا ہوتی ہے, عوام الناس کو یہ بات نہیں پتا ہوتی. ٹھیک ہے, تو اس وجہ سے نا یہاں پر اللہ تعالیٰ نے صرف عیسیٰ علیہ السلام کے بیٹا ہونے کے بارے میں بات کری ہے, یہودی جو کہا کرتے تھے ان کا ذکر یہاں پر نہیں کیا. جی سمجھ میں بھی کچھ آ رہا ہے, سب کو سمجھ میں آ رہا ہے ماشاء اللہ, سوال کریں آپ سے, آپ سوال کر لیجیے گا اگر کوئی بات سمجھ میں نہیں آ رہی ہو یا دہروانی ہو ریپیٹ کروانی ہو پوچھ لیجیے گا کہہ دیجیے گا. ٹھیک ہے, تو یہ ہو گیا جی کہ نبوت کے ساتھ وہ خدا کا بیٹا ہونا ثابت کرتے تھے, اس لیے آگے اس کو رد فرماتے ہیں, جس کا حاصل یہ ہے کہ اس میں حق تعالی کی تنقیص بوجہ انکار توحید کے لازم آتی ہے. ٹھیک ہے, یعنی یہ جو عیسیٰ علیہ السلام کے خدا کے بیٹا ہونے کو خاص طور پر یہاں پہ رد فرمایا نا, اس کی وجہ کیا ہے؟ یعنی ایک تو یہ وجہ ہے کہ بھئی یہ بڑا آسان ہے لوگوں کے لیے کر دینا, کسی نیک بندے کو جو ہے وہ چڑھا دینا بہت زیادہ. ٹھیک ہے, دوسری وجہ یہ ہے کہ جب آپ کسی بندے کو اس کے مقام سے چڑھا کر کے خدا کے مقام پر لے کر کے آ رہے ہیں, تو اس کا ایک لازمی نتیجہ یہ نکل رہا ہے, لازمی کنکلوژن یہ نکل رہا ہے کہ آپ خدا کو جو کہ اصل میں خدا ہے اور واحد ہے, اکیلا ہے وہ خدا, اس کے مقام کو گھٹا بھی رہے ہیں, ہے نا, اس کے مقام میں تنقیص کر رہے ہیں, نقص بنا رہے ہیں. نقص بنانے کا مطلب اس کو آپ چھوٹا کر رہے ہیں اللہ تعالیٰ کے مقام کو. جب یہ بات کہہ رہے ہیں آپ کہ اللہ تعالیٰ نے ایک بیٹا بنا لیا ہے یا اللہ تعالیٰ نے اپنے پارٹنرز بنا لیے, شریک بنا لیے, دیکھیں بیٹا جو ہوتا ہے نا وہ باپ کے کاموں میں شریک بھی ہوتا ہے. ٹھیک ہے نا, ایک تو اللہ تعالیٰ کے لیے بیٹا بنانا اس لحاظ سے برا ہے کہ بھائی کسی بزرگ سے سنا تھا کہ جیسے نا کسی آپ کے کسی دوست کے گھر میں اولاد ہو, ٹھیک ہے, اب آپ جو ہے نا وہ اس کو جا کر کے یہ بتائیں کہ تمہارے گھر میں جو ہے نا وہ بچھو پیدا ہوا ہے, تمہارے گھر میں بچھو پیدا ہوا ہے, یا تمہارے گھر میں جو ہے وہ چھپکلی پیدا ہوئی ہے. ٹھیک ہے نا, اب آپ کسی انسان کو جا کے یہ بولیں کہ تمہارے گھر میں چھپکلی پیدا ہوئی ہے تو اس کو اچھا لگے گا, یہ بات اچھی لگے گی, یہ بات اس کو تو بہت برا, اس کو تو انسلٹنگ فیل ہوگا نا یہ کہ بھائی میرے گھر میں تو انسان پیدا ہونا چاہیے تھا نا, میری جنس کا کوئی پیدا ہونا چاہیے تھا, یہ چھپکلی اور بچھو اور چھچندر یا کاکروچ یہ جو یہ کیوں کہہ رہا ہے, یہ بہت زیادہ انسان کو برا لگے گا. ٹھیک ہے کہ بھائی کاکروچ اور چھپکلی یہ سب چیزیں جو ہیں یہ تو بہت ہی گھٹیا قسم کی چیزیں ہیں نا, میری شان سے بہت ہی گری ہوئی چیزیں. ٹھیک ہے, جتنا برا اس انسان کو لگے گا کہ جس کے گھر میں آپ جا کے اس کو خوشخبری دیں کہ تمہارے گھر میں بچھو اور چھپکلی پیدا ہوئی ہے, اس سے بھی زیادہ برا اللہ تعالیٰ کے لیے ہے یہ کہ اللہ تعالیٰ کو یہ کہا جائے کہ اے اللہ تیرے یہاں جو ہے وہ انسان پیدا ہوا ہے, نعوذ باللہ, ٹھیک ہے, کیونکہ انسان جو ہے وہ کتنا ہی نیک کیوں نہ ہو جائے, کتنا ہی بزرگ کیوں نہ ہو جائے, بہرحال وہ مخلوق ہے اور اللہ تعالیٰ جو ہے وہ خالق ہے. تو خالق کے یہاں مخلوق کا پیدا ہونا, خالق سے مخلوق کا جنم لینا, یہ خالق کے اوپر یعنی ایک انسلٹ ہے یہ خالق کے لیے, ٹھیک ہے نا. تو ایک تو یہ وجہ ہے کہ بیٹا کہنا جو ہے نا, یہ ہمارے بڑے عجیب و غریب قسم کے حالات ہیں, ٹھیک ہے نا, ہمارے بڑے عجیب و غریب قسم کے حالات ہیں. ہم جو ہے نا, آپ میں سے تو اکثر کا تعلق جو ہے وہ انڈیا سے بھی ہے, ٹھیک ہے نا, اور پاکستان میں بھی ویسے ایک ہی بات ہے تقریباً, انڈین فلمیں دیکھ دیکھ کر کے پاکستان بھی تقریباً انڈیا ہی بن چکا ہے, ٹھیک ہے, کیونکہ ہندو تہذیب انڈین فلموں کے اندر ہندو تہذیب ہوتی ہے, ٹھیک ہے. تو اب ہندوؤں کے ساتھ جو ہے نا, پھر بھی بہت سارے مسلمانوں کا یہ معاملہ رہتا ہے کہ وہ نفرت کی نگاہ سے دیکھتے ہیں ان کی طرز زندگی کو, ان کے مندروں کو, ان کے جو ہے وہ جو دیوی دیوتاؤں کے جو ان کے بت وغیرہ ہوتے ہیں. تو مسلمان جو ہے نا وہ ایک بری طریقے سے, یعنی ایک پھر بھی ان کو دیکھ کر کے نا ایک دل کے اندر ایک کراہیت آتی ہے, ایک نفرت آتی ہے. ویسے تو اب وہ لوگ جو کہ کالجز جو یونیورسٹیز کے اندر ہندوؤں کے ساتھ پڑھے ہیں, ان میں سے بہت سارے, سارے نہیں لیکن بہت سارے جو ہیں وہ بلکہ محبت میں مبتلا ہونا شروع ہو گئے, اسپیشلی جب سے انڈیا نے جو ہے وہ ترقی کرنی شروع کری ہے آئی ٹی کے اندر اور دوسری چیزوں کے اندر, ہے نا. تو اب جو ہے وہ عجیب و غریب قسم کے لوگ محبت میں مبتلا ہونا شروع ہو گئے, لیکن ان جنرل جو ہے وہ مسلمان اس چیز کو ایک نفرت کی نگاہ سے دیکھتے تھے, ٹھیک ہے, دیکھتے ہیں ابھی بھی الحمدللہ, صحیح ہے یا نہیں دیکھتے آپ میں سے کوئی, دیکھتے ہیں نا, ہندوؤں کے ساتھ تو پھر بھی ایک کافی زیادہ ایک اس قسم کی فیلنگ آتی ہے کہ بھئی کیا وہ ایسی عجیب و غریب قسم کی 10 ہاتھوں والی مورتی جو ہے وہ اس کو جو ہے وہ پوج رہے ہیں, اور ان کے مندر کے اندر جو ہے وہ چوہے گھوم رہے ہیں, اور چوہا جو ہے وہ اس کو بھی پوج رہے ہیں, اور بندر کو بھی پوج رہے ہیں, اور گائے کو بھی پوج رہے ہیں, اور صفائی ستھرائی کا بالکل ہی ان کے یہاں نظام نہیں ہے, بالکل ہی گندگی نجاست. تو یہ بات تو ہندوؤں کے ساتھ تو ہے, لیکن ایک عجیب معاملہ ہمارا کیا ہے کہ ہمیں نفرت ٹائپ کی کوئی بھی چیز جو ہے نا, نفرت ٹائپ کی کوئی بھی فیلنگ انگریزوں کے بارے میں نہیں آتی. آتی ہے آپ کے دل میں انگریزوں کے بارے میں اس قسم کی نفرت کا ایک شائبہ بھی آتا ہے جو کہ آپ کے دل میں ہندو کے بارے میں آتا ہے؟ چلو انگریز چھوڑ دیں, فرانسیسیوں کے بارے میں یا ڈچ نیدرلینڈ کے جو لوگ ہیں ان کے بارے میں, یعنی یورپینز کے بارے میں اس قسم کا کوئی فیلنگ آتی ہے دل کے اندر؟ بہت, یعنی شاید کوئی لاکھوں میں کوئی ایک ہو کہ جس کے دل میں ان کے لیے نفرت آتی ہے, ہمارے دل میں تو نہیں آتی, لیکن یعنی ان جنرل نہیں آتی. یہ نا ایک بہت عجیب و غریب قسم کا فینومینا ہے جس کی جو ہے نا ہمیں اس کی تحقیق نصیب نہیں ہے, ہمیں اس کی سمجھ نہیں ہے کہ ایسا کیوں ہے, ٹھیک ہے, کہ ہندوؤں کے ساتھ تو بڑی نفرت ہے اور گوروں کے ساتھ نفرت نہیں ہے یا یورپینز کے ساتھ نفرت نہیں ہے, ٹھیک ہے. حالانکہ شرک کے اندر اللہ تعالیٰ کی مقام کی تنقیص کے اندر جو ہے نا وہ بھی ایسے ہی ہیں جیسے کہ ہندو ہیں, ٹھیک ہے. اہل کتاب والا معاملہ جو ہے نا اس کو, وہ ایسا نہیں ہے کہ اہل کتاب ہونے کی وجہ سے اب وہ مشرک نہیں ہے, مشرک وہ بھی ہیں, گورے بھی مشرک ہیں, اللہ تعالیٰ کی شان میں تنقیص کرنا یہ وہ بھی کرتے ہیں, ٹھیک ہے. لیکن ان یورپینز نے کچھ ایسے کام کیے ہیں, بلکہ کام کرنے سے آپ کچھ اور سمجھنا شروع ہو جائیں گے کہ جیسے انہوں نے بڑے اچھے اچھے کام کیے تو اس وجہ سے ہم ان سے نفرت نہیں کرتے, نہیں, انہوں نے کام کیے سے مراد یہ ہے کہ انہوں نے ہمیں کچھ ایسے چکر دیے ہیں, انہوں نے کچھ ہمیں ایسے دھوکے دیے ہوئے ہیں کہ جن دھوکوں کی وجہ سے نا ہمارے دلوں میں ان کے لیے کوئی نفرت نہیں ہے, بلکہ نفرت تو دور کی بات, اچھی خاصی لڈو پھوٹتے ہیں محبت کے, ہمارے دلوں میں ان کے لیے اچھی خاصی محبت کے لڈو پھوٹتے ہیں, پھلجڑیاں پھوٹتی ہیں ہمارے دل کے اندر ان انگریزوں کے لیے, ان یورپینز کے لیے. اور اس کی وجہ جو ہے نا, وہ وجہ वो धोखे हैं, वो झूठ हैं जो कि इन्होंने हमसे बोले हैं और हमने इनके झूठों को कबूल कर लिया है, हमने इनके झूठों को कबूल कर लिया है। ठीक है, तो वो तो एक कभी और इंशाल्लाह इसके ऊपर बात होगी, बड़ी तफसीली बात है उसके अंदर, लेकिन फिलहाल ये है कि भाई अल्लाह ताला की शान में तनकीस जो है ना वो सिर्फ बुत बना करके नहीं होती कि जी आपने वो हनुमान और पता नहीं कौन कौन से बुत बना लिए, बल्कि बेटा बनाने से भी अल्लाह रब्बुल इज्जत की शान में बहुत बहुत बड़ी तनकीस होती है। ठीक है, बहुत बड़ी तनकीस होती है। وَيُنذِرُ الَّذِينَ قَالُوا اتَّخَذَ اللَّهُ وَلَدًا, اور ڈرائیے ان لوگوں کو کہ جو کہتے ہیں کہ اللہ تعالیٰ نے نعوذ باللہ بیٹا بنا لیا, مَا لَهُمْ بِهِ مِنْ عِلْمٍ وَلَا لِآبَائِهِمْ, اللہ تعالیٰ فرماتے ہیں کہ ان کے پاس کوئی علم نہیں ہے اس کے بارے میں اور نہ ان کے باپ داداؤں کے پاس کوئی علم تھا اس کے بارے میں, كَبُرَتْ كَلِمَةً تَخْرُجُ مِنْ أَفْوَاهِهِمْ, بہت بڑا کلمہ ہے یہ, یعنی بہت بڑا بہتان ہے یہ, تخرج من افواہہم, جو کہ یہ اللہ کے بارے میں اپنے منہوں سے نکالتے ہیں, ان یقولون الا کذبا, نہیں بولتے یہ سوائے جھوٹ کے۔ ٹھیک ہے, تو بیٹا بنا لینا جو ہے نا یہ اللہ تعالیٰ کی شان میں ویسی ہی گستاخی ہے کہ جیسے کہ جو ہے وہ, ٹھیک ہے, اور دوسری بات یہ کہ بیٹا جو ہوتا ہے نہ صرف یہ کہ ایک تو یہ نا کہ جی چھپکلی چھچوندر کسی کے گھر میں پیدا ہوا یہ آپ اس کے اوپر بہتان لگا رہے ہیں جو کہ اس کو بہت برا لگے گا, بیٹا جو ہے وہ بہت بڑا بہتان ہے اللہ تعالیٰ کے لیے۔ دوسری بات یہ کہ بیٹا کہنا جو ہے نا یہ بھی شریک ٹھہرانا ہے, کیونکہ بیٹا جو ہوتا ہے وہ باپ کا ہاتھ بٹاتا ہے, بڑا ہو کر کے وہ باپ کا سہارا بنتا ہے, باپ کو اس کی ضرورت ہوتی ہے بیٹے کی۔ ٹھیک ہے, تو خالی جو ہے وہ لات منات جو ہے وہ اللہ تعالیٰ کے ساتھ شریک نہیں ہوتے, بلکہ بیٹے کو بھی آپ نے شریک کیا ہے اللہ تعالیٰ کے ساتھ۔ ٹھیک ہے, تو یہ 100% شرک ہے یہ بیٹا کہنا کسی کے ساتھ, کیونکہ بظاہر وہ سکسیسفل نظر آتے ہیں, نظر آ رہے ہیں, نہیں سکسیسفل نظر آنا از ناٹ دی اونلی ریزن۔ ٹھیک ہے, یعنی وہ واحد وجہ نہیں ہے کہ جس کی وجہ سے ہم ان کو پسند کرتے ہیں, نہیں, سکسیسفل تو آپ کو بہت سارے اور بھی نظر آ رہے ہوتے ہیں۔ آپ کو چینی سکسیسفل نظر نہیں آتے, چائنیز, آپ کو جاپانیز سکسیسفل نظر نہیں آتے, آپ کو جو ہے وہ بہت ساری اور نیشنلٹیز ہیں کہ جس کے اندر آپ کو سکسیسفل جو ہے وہ پورا ایز اے نیشن وہ نظر آتے ہیں, لیکن چائنیز کے ساتھ آپ کو وہ محبت ہے, کم از کم انڈیا والوں کو تو ویسے بھی نہیں ہے کیونکہ وہ نیشنلی جو ہے وہ پولیٹیکلی چائنا جو ہے وہ انڈیا کا رائیول بنتا ہے نا۔ پاکستانی کو بھی جو کہ پاک چین دوستی زندہ باد کے نعرے جو ہے وہ پچھلے 40 سال سے ہم سن رہے ہیں نا, پاک چین دوستی, لیکن اس کے باوجود ہم چینیوں کے ساتھ ویسی محبت نہیں کرتے, بالکل بھی نہیں کرتے, بلکہ رائٹ بالکل بھی نہیں کرتے ہم ان کے ساتھ محبت, بے شک ان کے ساتھ بیٹھ کر کے جو ہے وہ جو بھی منصوبے بنا رہے ہیں اور ان کے ساتھ جو ہے وہ ترقیاتی منصوبے اور فلانے فلانے منصوبے, لیکن جو محبت ہمیں انگریز کے ساتھ ہے, یورپین کے ساتھ ہے, وہ چائنا کے ساتھ نہیں ہے۔ رشینز بھی بہت زیادہ سکسیزفل ہے ہیں کہ نہیں ہے, رشین سکسیزفل نہیں ہے کیا؟ بہت زیادہ سکسیزفل ہیں بھائی, وہ ذرا غور کر کے ان کو سٹڈی کریں۔ تو رشینز کے ساتھ ایسی محبت کیوں نہیں ہے ہمیں جیسے یورپینز کے ساتھ ہے؟ ٹھیک ہے نا, یہ کبھی سوچیں اس کے اوپر, غور کریں اس کے اوپر۔ ٹھیک ہے, ہمیں تو کچھ پتہ ہی نہیں ہے, ہم سے اتنا سچ جو ہے نا چھپایا گیا ہے, سچ کو اتنا زیادہ چھپایا گیا ہے اور جھوٹ کو اتنا زیادہ ہمارے سامنے مزین کر کے پیش کیا گیا ہے کہ یعنی عجیب و غریب قسم کے حالات ہیں, عجیب حالات ہیں ہمارے۔ اس کی مثال سمجھنی ہو نا تو وہ ابھی ہم پڑھ رہے ہیں نا, یہ تو خیر سورہ مریم کے اندر تو بنی اسرائیل کے جو ہے وہ لیٹر پارٹ ہے نا, ٹھیک ہے نا, یعنی آخری دور ہے یہ۔ بنی اسرائیل کے آخری نبی کون تھے؟ عیسیٰ علیہ السلام۔ تو ہم تو بنی اسرائیل کی بالکل آخری دور پڑھ رہے ہیں نا, عیسیٰ علیہ السلام والا دور۔ لیکن اس کے بعد جو سورت ہے نا سورہ طہٰ, ٹھیک ہے, سورہ طہٰ کے اندر تفصیلی قصہ ہے موسیٰ علیہ السلام کا, ہے نا۔ تو موسیٰ علیہ السلام کا جو قصہ ہے نا وہ ایک بہترین مثال بنتی ہے اس بات کی۔ وہ کیا کہ جی موسیٰ علیہ السلام جو ہیں جب بنی اسرائیل میں اللہ تعالیٰ نے بھیجے تو اس وقت بنی اسرائیل کا کیا حال تھا کہ فرعون جو تھا اس کے بارے میں اللہ تعالیٰ خود فرماتے ہیں اپنے قرآن کے اندر, بنی اسرائیل کو याद दिलाते हुए कि देखो तुम्हारे साथ ये क्या करता था, युदब्बिहूना अबना अहुम, ये अबना अकुम, कि ये तुम्हारे बेटों को जबाह करता था, बेटों को जबाह करता था, ठीक है ना। युदब्बिहूना अबना अकुम व यस्तहयूना निसाअकुम, और ये तुम्हारी औरतों को जिंदा छोड़ता था। क्यों जिंदा छोड़ता था? उनको इज्जत देने के लिए नहीं, जिंदा छोड़ता था उनसे काम करवाने के लिए और उनसे अपनी ख्वाहिश पूरी करने के लिए, है ना। यस्तहयूना निसाअकुम, तुम्हारी औरतों को ये जिंदा छोड़ देता था, यानी बच्चियों को जिंदा छोड़ता था ताकि वो बड़ी होकर के इनके काम आए, ठीक है। और इनके बेटों को, न्यू बॉर्न बेबीज को, बॉयज को कत्ल भी जो है वो गोली मार करके नहीं, बल्कि जबाह करके, गर्दन छुरी से काट करके, जिस तरह से बकरों को जबाह किया जाता है। बकरी आने वाली है ना, बकरे, गायें, दुम्बे जबाह होंगे। ये बनी इसराइल के बेटों को, न्यू बॉर्न, उनको ऐसे जबाह करता था। और अल्लाह ताला कुरान के अंदर इन अल्फाज को खास तौर पर इस्तेमाल फरमाते हैं, जबाह का लफ्ज इस्तेमाल करते हैं अल्लाह ताला, ठीक है। तो अब जो है ना, ये बनी इसराइल के साथ ये करता था, ठीक है। उसके बाद फिर जो है वो मूसा अलैहिस्सलाम को अल्लाह ताला ने भेजा, और वो सारी तफसील, ठीक है, कि मूसा अलैहिस्सलाम ने फिरौन को समझाने की कोशिश करी, नहीं बात मानी उसने, बिलाखिर जो है वो फिरौन अपने पूरे लश्कर के साथ जो है वो गर्क हो गया, ठीक है। और बनी इसराइल जो है ना वहां से आजाद होकर के वादी थी में आ गए, ठीक है। अब जो है ना, वो बनी इसराइल जो है वो वहां पर फिरौन और फिरौनियों के इस इन मजालिम से आजाद होकर के जब यहाँ आए, तो अब जरा तसव्वुर की आंख से देखें, तसव्वुर सोचें जरा इस बात को कि कुछ दिनों के बाद जो है ना वो बनी इसराइल जो है वो फिरौनियों को मिस करना शुरू हो जाए, फिरौन को और फिरौन की जो कौम थी उनको मिस करना शुरू हो जाए, और वो जो है ना वो फिर कहें कि भाई हम तो जाएंगे फिरौन के मुल्क के अंदर वापस चलते हैं, और वहां जाकर के जो फिरौन के लोग रह गए ना बाकी, तो हम जाकर के ना फिर उनके ऐसा करेंगे, हम उनकी जुबान को भी अडॉप्ट कर लेंगे, हम फिरौनियों की जुबान को भी अडॉप्ट कर लेंगे, ठीक है ना, उनकी जुबान बोलना शुरू कर देंगे, और जो है ना वो फिरौनी जिस किस्म का लिबास पहनते हैं ना फिरौन के लोग, हम उसी किस्म का लिबास जो है वो पसंद करना शुरू हो जाएंगे, ठीक है। हम वापस चलते हैं मिस्र में ताकि फिरौन की जुबान जो है वो भी सीखें, वहां पे जाकर के वो उसमें अपने सारे मामलात चलाएं, अपने दफ्तरी मामलात जो है वो फिरौन की जुबान में चलाएं, ठीक है। और जो है वो अपने जो एजुकेशन इंस्टीट्यूशंस हम बनाए ना, तो वहां पर भी हम ना फिरौन वाली जो लैंग्वेज थी ना, उसी लैंग्वेज को हम अपने एजुकेशनल, अपने तालीमी इदारों के अंदर भी, है ना। और फिर हम लिबास भी जो है वो फिरौन के जैसे लोगों का पहनेंगे, है ना। बल्कि तसव्वुर की बात कर रहा हूँ, जरा सोच, जरा दिमाग ऊपर जो अल्लाह ताला ने दिया है ना एक, उसको इस्तेमाल करेंगे तब ये बात समझ में आएगी, वरना नहीं समझ में आएगी, ठीक है। तो उनकी जुबान, उनका लिबास, और तीसरी बात आपसे पूछें, तीसरी बात क्या, अपने हालात के ऊपर बनी इसराइल के हालात को रख करके हम तसव्वुर की निगाह से देख रहे हैं। तो अब आप हमें ये बताएं कि जुबान हो गई, फिरौनियों की जुबान हम एडॉप्ट करेंगे, ठीक है ना। दूसरी बात, लिबास हो गया कि हम तो फिरौनियों वाला लिबास पहनेंगे। तीसरी बात कौन सी है कि जिस फिरौन ने हमारे बेटों को जबा किया और हमारी औरतों के साथ जो है वो ये वाला नाजेबा सलूक किया, तो हम ना उन फिरौन वाले लोगों की तीसरी बात कौन सी अडॉप्ट करेंगे, जरा आप में से कोई बताए तीसरी वाली कौन सी। नहीं, कल्चर में, कल्चर जो है ना ये जुबान और लिबास में शामिल हो गया। अब कल्चर कोई तीसरी कोई चीज कोई थोड़ी होती है, जब जुबान उन्हीं की हो गई और लिबास भी उन्हीं का हो गया तो कल्चर तो ऑलरेडी उनका हो गया, तो कल्चर तीसरी चीज नहीं है। तीसरी चीज तो आप बताए ना, तीसरी चीज क्या, मतलब इखलाक नहीं, मजहब हम अपना ही रखेंगे। मजहब से मुराद आपकी दीन है, इन्होंने के डायरेक्ट मैसेज में मजहब लिखा है। नहीं नहीं, हम बड़े मजे, हम बड़ी, यही तो हमारी खूबसूरती है, यही तो हमारी मजे की बात है कि नहीं मजहब हम अपना रखेंगे भाई, दीन हम अपना रखेंगे, ठीक है ना। इखलाक उनके, अच्छा इखलाक भी कल्चर में शामिल हो जाते हैं। एजुकेशन, एजुकेशन आप समझ लें जुबान जिसकी होती है ना उसी की एजुकेशन होती है, ठीक है, तो वो भी कवर हो गई। अब क्या चीज रह गई, थॉट प्रोसेस। थॉट प्रोसेस जो है वो एजुकेशन से ही बनता है। इन्वेंशंस से मरगूब होंगे, उनकी इन्वेंशन से मरगूब होंगे। अच्छा इन्वेंशन से मरगूब होंगे, चले आप एक लेकर आई हैं तो ठीक है, उसको रिजेक्ट करने की वजह नहीं बन रही, ठीक है। लिविंग स्टाइल, लिविंग स्टाइल तो कल्चर में आ जाता है ना। देखिए तीसरी चीज जो है ना वो मजे की, सबसे मजे की चीज जो है ना वो तीसरी है। वो तीसरी चीज क्या है कि उनका ना एक खास फिरौन, फिरौन वालों का एक खास खेल होता था, फिरौन की कौम का एक खास खेल होता था, स्पोर्ट होता था, ठीक है ना। हम उस स्पोर्ट को, हम उस खेल को अपने सर आंखों से लगाएंगे और उस खेल को जो है ना वो हम अपने जिंदगी का सबसे इंपॉर्टेंट चीज बना लेंगे, उस स्पोर्ट को, ठीक है। और फिर ना हम उसी स्पोर्ट के अंदर जो है ना वो खुद भी वही खेलेंगे, अपने बच्चों को भी वही खिलाएंगे और उसी के बारे में जो है वो हम बातचीत किया करेंगे और उसी के बारे में जो है ना वो हम यानी उसी के बड़े बड़े जो है वो टूर्नामेंट्स अपने मुल्क में भी करवाएंगे और उनके मुल्क में भी जा करके वही वाला खेल खेलेंगे जो कि उनका खेल है, जो कि खालिसतन उनका बनाया हुआ खेल है, ठीक है। तो अगर बनी इसराइल ये तीन काम करें फिरौनियों के बारे में, फिरौनियों के साथ, ठीक है, कि उन्हीं का कल्चर, उन्हीं की जुबान, उन्हीं का एजुकेशन सिस्टम, ठीक है ना, और हत्ता के अपने बच्चों को भी उधर ही भेजें कि भाई जाकर के जरा आला तालीम हासिल करके आओ वहां से, क्योंकि फिरौन जो था ना उसने बड़े अच्छे अच्छे नहरें बनाई थी और बड़ी अच्छी अच्छी, तो तुम जो है ना वो वहां पर जाकर के नहरें बनाने का सिस्टम वगैरह सीखो और फिर वहीं पर रह भी जाना, वापस भी आने की जरूरत नहीं है। ये नहीं कि वहां से सीख करके आओ और फिर अपने मुल्क के अंदर इसको इम्प्लीमेंट करो, नहीं, बल्कि तुम उधर ही रहो, तुम इमिग्रेशन ले लो, है ना, तुम जो है वो यहां से इमिग्रेट करके मिस्र वापस चले जाओ, मिस्र चले जाओ और वहीं पर रहो जा करके, ठीक है। तो फिर क्या ख्याल है, बनी इसराइल अगर इस किस्म की हरकतें करे तो फिर क्या कहेंगे बनी इसराइल को, क्या कहेंगे, बड़े अकलमंद कहेंगे उनको, बनी इसराइल ने तो ग्राउंड रियलिटीज के मुताबिक बहुत सही फैसले किए, क्योंकि फिरौन जो थे वो कामयाब लोग थे तो हम भी जो है वो फिरौन जैसे। बाय द वे आजकल इजिप्ट के अंदर यही हाल है, इजिप्ट के अंदर जो जो फिरौन है ना, तो इजिप्ट में सवाए चंद नहीं बोलना चाहिए, लेकिन जो जो इस्लामिक लोग हैं, इस्लामिक पार्टीज हैं, जमात इस्लामी वगैरह, ठीक है, तो उनके अलावा जो है ना बाकी सब फिरौन को जो है वो बहुत बड़ा बना करके रखते हैं, यानी उनकी जो वो जो, जो नेशनल एयरलाइन है ना, उसका स्लोगन, उसका वो क्या है, लोगो क्या है, उसका स्लोगन क्या है वो फ्लाइंग विद द फैरोस या फ्लाई विद द फैरोस, फिरौनों के साथ उड़ो, ये है इजिप्ट एयर का ये स्लोगन है, पता है आपको। तो ये जो फिरौन जिसको के कुरान के अंदर क्या कहा गया है, तो वो अब उनका जो है ना वो आइडल, आइडियल है उनकी नेशन का, ठीक है। तो जब इसको कहते हैं उर्दू में ना, उसके लिए अनफॉर्चुनेटली और कोई अल्फाज मुझे नहीं समझ में आते, जो अल्फाज है ना वो कहते हैं मत मार दी गई किसी को, ठीक है। हम भी उनकी तरह तरक्की करेंगे फिर पिटाई बनती है, पिटाई खाली सब कुछ ही बनता है फिर उसके बाद। तो ये बताया ना कि स्पोर्ट, हम फिरौनियों के कौन से वाले स्पोर्ट के ऊपर अपनी जान छिड़कते हैं, बल्कि हमें ख्वाब में भी वही स्पोर्ट आता है और हमारे बच्चों को भी और हमारे बड़ों को भी, और जी क्रिकेट, ये क्रिकेट से मुराद वो छुचुंदर नहीं है, वो जो आवाज़ निकालते हैं ना रात में, चूं 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 की आवाज़ निकालते हैं, उसको भी अंग्रेजी में क्रिकेट कहते हैं, लेकिन एक गेम भी है क्रिकेट, ये क्रिकेट जो है ना, ये कहां से आया, ये किसका खेल है, ये पता है आपको? ये क्रिकेट जो है ना, इसका दूर दूर से वास्ता नहीं है एशिया के साथ, दूर दूर से इसका वास्ता कोई एशिया के साथ नहीं है, एशिया के किसी भी मुल्क के साथ नहीं है इसका। ये खालिसतन अंग्रेज का गेम है, खालिसतन गोरों का गेम है, ठीक है ना। यूरोपियंस में भी जो ब्रिटिश लोग हैं ना, उनका ये गेम है, उन्होंने ये गेम जो है वो ला करके आपके इंडिया पाकिस्तान बरेसगीर के अंदर भी पहुंचाया, उन्होंने ये गेम जो है वो उन्हीं की कॉलोनीज जो है वो ऑस्ट्रेलिया और न्यूजीलैंड के अंदर पहुंची, वहां पर ये क्रिकेट डे करके गए। अब तसव्वुर तो करें ना कि क्रिकेट जो है वो इंडियन और पाकिस्तानी, चाहे मुसलमान हो चाहे हिंदू हो, है ना, ये हमारी जान का हिस्सा है कि नहीं है, ये हमारी जान का हिस्सा है। यानी हम अगर क्रिकेट ना खेलें तो हम पाकिस्तानी कहलाने के काबिल नहीं अपने आप को समझते, है कि नहीं, ठीक है ना। तो ये इतनी मोहब्बत, इतनी मोहब्बत भाई, जुबान, ठीक है, जुबान तो चलो जी हमने बड़े इसके लिए एक्सक्यूजेस बनाए कि जी जुबान तो इंटरनेशनल जुबान है और ये अगर हम नहीं सीखेंगे ना तो फिर तो यानी ये तो जरूरत है हमारी, ठीक है भाई, शौक नहीं है हमारा लेकिन जरूरत तो ये है ना जुबान, ठीक है ना। लिबास, तो लिबास जो है जी वो असल में ऑफिस एनवायरनमेंट ऐसी होती है ना कि जी वहां पर अगर आपने जो है ना वो अगर शलवार कमीज पहन के चले गए ना तो वो तो आपको निकाल देंगे। तो भाई ठीक है भाई, आप ऑफिस के अंदर जो है ना वो थ्री पीस सूट या टाई वगैरह लगा करके जाना, मजबूरन, मजबूरी में भाई, है ना, जरूरत है आपकी, तो इस वजह से ना दफ्तर के अंदर जो है वो गोरों का लिबास पहनना पड़ता है ना। अब ये ऊपर के जो लोग थे उन्होंने अंग्रेजी जुबान को जो है वो चूंकि हमारे मुल्क के ऊपर नाफिज कर दिया है तो अब हमारी मजबूरी बन गई है कि हम अंग्रेजी सीखें, बच्चों को भी सिखाएं, ठीक है ना, मजबूरी है भाई, हम दिल से नहीं करना चाहते लेकिन मजबूरी है, ठीक है। तो जुबान और लिबास, इसमें तो फिर मजबूरी कुछ समझ में भी आती है ना, क्योंकि रिस्क कमाना जो है ये जिम्मेदारी है, रिस्क कमाना अल्लाह ताला ने मर्द की जिम्मेदारी लगाई है, तो रिस्क कमाने के लिए इस वक्त अंग्रेजी और अंग्रेज का लिबास जो है वो अच्छी खासी मजबूरी की हद तक। ये बताएं क्रिकेट में कौन सी वाली मजबूरी है जी, क्रिकेट में कौन सी वाली मजबूरी है जी, किसका रिस्क लगा हुआ है क्रिकेट के साथ सवाए वो क्रिकेटर्स के जो प्रोफेशनल क्रिकेट खेलते हैं, उनके अलावा किसका रिस्क लगा हुआ है क्रिकेट के साथ? क्रिकेट खेलना दुनिया में कामयाबी, दुनिया में जो है वो अच्छी तालीम, इसका क्या ताल्लुक है क्रिकेट के साथ? तो ये जो क्रिकेट के साथ हमारी मोहब्बत है, बल्कि लिबास और जुबान के साथ भी, हकीकत तो यही है ना कि चंद मौलवियों को छोड़ करके सारे के सारे मोहब्बत में उब्तला हैं, जुबान और लिबास और क्रिकेट के साथ तो सारे ही मोहब्बत में उब्तला हैं। तो ये मोहब्बत किसी ऐसे के साथ, युज़बिहूना अबना अहुम वयस्तहयूना निसा अहुम, असल में बात यह है कि कुरान जो है ना वो तो हमें याद दिलाता है, बल्कि बनी इसराइल को याद दिलाता है कि देखो फिरौन ने तुम्हारे साथ क्या किया, तो तुम फिरौन से नफरत करो, तुम फिरौन के कल्चर को, फिरौन के स्पोर्ट्स को अपनाओ नहीं, फिरौन के तर्ज जिंदगी को अपनी निजात का जरिया ना समझो, बल्कि तुम मेरे आखिरी नबी की बात मानो और नबी के तर्ज जिंदगी को अपने अपनी दुनिया और आखिरत की कामयाबी का जरिया समझो। कुरान तो हमें याद दिलाता है, ठीक है, लेकिन बर्रे सगीर में और दीगर मुसलमान ममालिक के अंदर इन यूरोपियंस ने जा करके कैसे लोगों को ज़बाह किया है, कैसे लोगों को जलील और रुस्वा करके कीड़े मकोड़ों की तरीके से कत्ल किया है, क्या क्या नहीं किया इन्होंने जा करके बड़े सगीर के अंदर, इन्होंने साउथ ईस्ट एशिया के अंदर जाके क्या किया, ठीक है, इन्होंने जो है वो अल्जीरिया के अंदर जाके क्या किया, फ्रांसीसियों ने अल्जीरिया में किस तरीके से इन्होंने कत्लेआम किया है, और ये चीजें जो है वो हमें याद दिलाने वाला कोई नहीं है ना। हमें याद तो क्या, ये तो आपकी जो हिस्ट्री की बुक्स है ना, आपकी जो पाकिस्तान स्टडीज की और सोशल स्टडीज की जो किताबें हैं जो कि आपके बच्चों को पढ़ाई जा रही होती हैं, है ना, तारीख की जो किताबें हैं, कहीं कहीं जिक्र ही नहीं है इन सब चीजों का। इनका जिक्र पता है कहां मिलता है, कि इन्होंने कैसे कैसे مسلمانوں کو کس کس طریقے سے اذیت ناک طریقے سے انہوں نے قتل کیا ہے مسلمانوں کو، خصوصاً مسلمانوں اور پھر تھوڑا ہندوؤں کو بھی، لیکن بہت زیادہ اس لیے کہ مسلمانوں ہی نے ان کے خلاف بغاوت کری تھی، ان کے خلاف جو ہے وہ جہاد کیا تھا مسلمانوں ہی نے. 1857 کی جنگ آزادی جو ہے یہ علماء نے شروع کری تھی، علماء کرام نے، عام مسلمان بھی نہیں، علماء کرام نے یہ جنگ آزادی شروع کری تھی. ٹھیک ہے، تو انہوں نے پھر اس کا بدلہ دینے کے لیے کیسے کیسے توپوں سے اڑایا، توپوں کے اوپر باندھ کر کے، یعنی بندے کے پرخچے اڑ جاتے ہیں نا توپ کے اوپر باندھنے سے، اور اس کے علاوہ کیسے کیسے انہوں نے کاٹ کاٹ کر کے، داغ داغ کر کے، جلا جلا کر کے، زندہ جلایا لوگ، زندہ جلایا. یہ ہماری کتابوں میں موجود ہی نہیں ہے، ہمارے بچے یہ سب چیزیں پڑھتے ہی نہیں ہیں، بڑے ہو کر کے بھی نہیں پڑھتے. دوستوں سے بات ہو رہی تھی پچھلے دنوں، تو ساجد نے پوچھا، بڑے بڑے جو ہماری عمر کے 40 سال پلس پاکستانی، انڈین، بہت سارے بیٹھے ہوئے تھے، تو ان سے پوچھا کہ آپ یہ بتائیں کہ انگریز کا سب سے بڑا ظلم کیا ہے جو آپ جانتے ہیں، انگریز کا سب سے بڑا ظلم آپ نے کون سا والا پڑھا ہے. ٹھیک ہے، آپ سے پوچھیں، مردوں میں تو سوائے ایک کے کسی کو نہیں، کسی کو یاد نہیں تھا، یعنی ظلم ہی یاد نہیں تھا کیا ہے، ایک کو یاد تھا خالی. آپ نے بھی، آپ میں سے جو پاکستان والے ہیں انہوں نے پاکستان اسٹڈیز کے اندر پڑھا ہوگا یقیناً، انڈیا والوں نے پتہ نہیں وہ تاریخ پڑھی، کہاں پڑھی، کیسے پڑھی، اپنے پرائیویٹلی پڑھی، جیسے بھی پڑھی، تو شاید آپ کو بھی پتا ہو. انگریز کا سب سے بڑا ظلم کون سا والا پاکستان اسٹڈیز کی کتاب کے اندر آپ کو ملتا ہے، یہ بتائیں نا. مملکت خداداد پاکستان، اسلامی جمہوریہ پاکستان، اس میں جو بچوں کو اسکول کے اندر پاکستان موومنٹ پڑھائی جاتی ہے یا انڈیپینڈنس موومنٹ پڑھائی جاتی ہے، اس میں انگریز کا سب سے بڑا ظلم کون سا ملتا ہے جی؟ انہوں نے ایک میسج لکھا ہے، جب تک یہ حدیث پڑھتا ہے آپ سوچیں ذرا، دماغ پہ زور ڈالیں، کون سا والا سب سے بڑا ظلم انگریز کا آپ کی پاکستان اسٹڈیز کی ہسٹری بکس کے اندر ملتا ہے. اگر کوئی شخص کسی عالم مولانا کو کہے کہ ان کے اندر بہت فرعونیت ہے تو وہ کتنا غلط ہوگا اور کیا کرنا ہوگا؟ عالم مولانا کو کہے کہ ان کے اندر بہت فرعونیت ہے، بس ان کو اپنے پھر ایمان کی فکر کرنی چاہیے، کیونکہ کسی عالم دین کو اگر فرعون یا فرعون سے مشابہت دے گا تو پھر انسان کا اپنے دین کا پھر کچھ گارنٹی نہیں ہے کہ وہ کتنا باقی بچا بھی ہے اور باقی بچے گا کہ نہیں بچے گا. 1857 میں 100,000 سے زیادہ عالموں کو قتل کیا تھا. اچھا، یہ کہاں پڑھا ہے آپ نے؟ یہ ساتھ اس کو یہ بتائیں کہ آپ نے یہ کہاں پڑھا کہ 100,000 سے زیادہ علماء کو قتل کیا تھا 1857 میں، یہ کہاں پڑھا ہے آپ نے یہ بتائیں نا. تاریخ مٹا دیتے ہیں جی، یہ پاکستان اسٹڈیز کی بک میں تھا کہ 100,000 سے زیادہ علماء کو قتل کیا 1857 میں. ہاں، تو یہی تو میں آپ سے پوچھ رہا ہوں، یہ تو میں آپ سے کہہ رہا ہوں، یہ تو آپ نے علماء کے بیان میں سنا ہے نا، یہ آپ نے اپنی ہسٹری بکس کے اندر تو یہ نہیں پڑھا ہے نا. ٹھیک ہے نا، آپ تو چلیں انڈیا سے آپ کا تعلق ہے، ٹھیک ہے نا، تو اس وجہ سے آپ نے تو علماء سے ہی جو سنا وہ سنا. ٹھیک ہے نا، ہم نے تو پاکستان اسٹڈیز کی تاریخ میں یعنی ٹیپو سلطان کو بھی پڑھا ہے، حیدر علی کو بھی پڑھا ہے، اور جو ہے وہ کیا نام ہے، نواب سراج الدولہ کو بھی پڑھا ہے. ٹھیک ہے، اور جو ہے وہ ہم نے یعنی سر سید احمد خان کو بھی پڑھا ہے، اور ہم نے جو ہے وہ شوکت علی اور محمد علی جوہر ان دونوں کو بھی پڑھا ہے. ٹھیک ہے نا، اور ہم نے جو ہے وہ گاندھی کے بارے میں بھی تھوڑا بہت پڑھا ہے، اور محمد علی جناح صاحب ان کے بارے میں پڑھا ہے. ٹھیک ہے، یہ ہماری پاکستان ہسٹری. ٹھیک ہے، تو پاکستان ہسٹری کے اندر جو انگریز کا سب سے بڑا ظلم ہماری کتاب میں لکھا ہوا ہے نا، وہ پتہ ہے کیا ہے؟ وہ ہے کہ تقریباً شاید 1920s کا زمانہ تھا کہ ایک میوٹنی ہوئی تھی. اس وقت انگریز فوج میں جو ہندو اور مسلمان فوجی تھے نا، انہوں نے ایک بغاوت کری تھی. ٹھیک ہے نا، وہ کیا بغاوت تھی، کیوں تھی؟ کہ جی وہ جو بندوقیں ہوتی تھیں نا، انگریز کی دی ہوئی بندوقیں جو ان فوجیوں کے پاس ہوتی تھیں، تو ان بندوقوں کے جو کارتوس ہوتے تھے، یعنی جو بلٹس ہوتی تھیں، تو ان کے اوپر نا ایک کور چڑھا ہوتا تھا. وہ کور جو چڑھا ہوتا تھا نا، اس کو فائر کرنے سے پہلے دانت سے چھیل کر کے اتارنا پڑتا تھا. फिर उस कारतूस को आप बंदूक में लोड करते थे, फिर फायर करते थे। तो ये जो कवर लगा होता था ना उस कारतूस के ऊपर, उस बुलेट के ऊपर, वो कवर जो था ना वो चर्बी का बना होता था, जानवर की चर्बी का, ठीक है। तो ये लोग, इन्होंने करा क्या था कि इन्होंने जो है ना वो दो तरह की चर्बियां इस्तेमाल करी थी, एक गाय की चर्बी, एक सूअर की चर्बी, ठीक है। तो जो मुसलमान सिपाही थे ना उनको वो वाले कारतूस देते थे जिनके ऊपर सूअर की चर्बी होती थी। तो अब वो जो है वो सूअर की चर्बी को जो है वो दांत से छील करके फिर उसके बाद उसको लोड करके फायर करें, ठीक है। और जो हिंदू होते थे उनको दोनों ने कारतूस दिए होते थे जिनके ऊपर वो गाय की चर्बी चढ़ी होती थी। तो दोनों तरह के फौजियों ने फिर बगावत करी कि भाई ये तो बड़ा जुल्म है, ये तो हमारे ऊपर, ठीक है, यानी हमें जो है वो जलील किया जा रहा है कि जी गाय की चर्बी और सूअर की चर्बी जो अपने दांतों से तुम काटो, उसके बाद फिर जो है तुम अपना काम कर सकते हो। तो उन्होंने ना एक बगावत करी, बगावत भी क्या करी कि एक जलसा किया बहुत बड़ा, ठीक है ना, जालियांवाला बाग या जलियांवाला बाग, उस बाग के अंदर जो है ना वो एक प्रोटेस्ट हुआ, ठीक है। और उस प्रोटेस्ट पे फिर एक अंग्रेज कर्नल था शायद, तो उसने जो है ना वो अपनी जो सिपाही थे उनको हुक्म दिया कि तुम फायर कर दो। तो उसको कहते हैं जलियांवाला बाग मैसेकर, ठीक है ना। उसमें 100 बंदे मारे गए, 100 इंडियंस जो है ना उसके अंदर मारे गए। तो ये जो किया ना उसने, अंग्रेज जो भी वहां पे कर्नल शरण मौजूद था, उसने ये बहुत बुरा काम किया जी, और 100 बंदे मार दिए उस, ठीक है ना। देखें अब ये जो उसने 100 बंदे मार दिए, ठीक है भी बहुत बुरा काम किया, लेकिन एक तो उस एक तो उस इस इनफरादी बंदे ने ये काम किया, ठीक है ना। दूसरा ये कि इस तरह बंदूक से किसी को गोली मार देना ना, ये तो भाई दुनिया में बहुत ज्यादा होता है ना। मुसलमानों ने भी इस तरह गोली मार दी, और हिंदुओं ने भी गोली मार दी, अंग्रेज ने भी गोली मार दी, तो उसमें कोई बहुत बड़ा ना कोई ऐसा मसला नहीं है। हाँ भी थोड़ी सी आपको बुरा लगा, हाँ भी क्यों किया उन्होंने, ऐसा नहीं करना चाहिए था। तो उसको भी जो है वो एक अंग्रेज ऑफिसर के सर पे था, थोप दिया बस, ठीक है, कि ये तो एक इनफरादी इकदाम था, बड़ा बुरा किया जी उसने। और मारा भी कैसे, जिसको कहते हैं ना बड़ी इज्जत के तरीके से मारा, बड़ा डिग्निफाइड तरीके से उसने मारा, ठीक है ना। तो कहने का मकसद ये है कि हमारी पूरी तारीख जो हम पढ़ते हैं या अपने बच्चों को पढ़ाते हैं, उसके अंदर सबसे ज्यादा बड़ा जुल्म जो है ना वो ये जलियांवाला बाग मैसेकर है, ठीक है। इसके अलावा और कोई चीज आपको नजर नहीं आती। बाकी क्या, फलाने को गिरफ्तार कर लिया, उसको गिरफ्तार कर लिया, उसको जो है वो बंद कर दिया, उसको जो है वो बंद कर दिया। हसरत मोहानी रहमतुल्लाह अलैह को जो उन्होंने जेल के अंदर बंद कर दिया इतने दिनों तक, है ना। फलाने को जो है वो काला पानी पे भेज दिया, फिर वहां से कुछ अर्से के बाद आजाद, वो वापस आ गए वहां से, ठीक है ना। तो भाई दिल में नफरत तो किसी किस्म की कोई पैदा नहीं होती, क्यों, इसलिए कि अगर थोड़ी सी नफरत पैदा हो भी तो भी जो उनकी अच्छाइयां हैं, अच्छाइयां इतनी बड़ी करके बयान करी कि जी उन्होंने रेलवे का सिस्टम बनाया, उनके जमाने में जो है वो ऑर्डर होता था, डिसिप्लिन होता था, और फलाना इतना अच्छा अच्छा काम किया उन लोगों ने। तो अच्छाई जो होती है ना वो इन छोटी छोटी बुराइयों को फिर वैसे ही मिटा देती है। इन्नल हसनात युज़हिबन सय्यात, है ना, कुरान का भी उसूल है कि जो नेकियां होती हैं वो बुराइयों को भाग के ले जाती हैं। तो अंग्रेज की नेकियां इतनी सारी हैं कि उनकी जो चंद बुराइयां हैं उनको वो भाग के ले जाती हैं, ठीक है ना। 1857 में क्या हुआ, 1857 से पहले क्या हो रहा था, 1857 से, और उसके बाद क्या हुआ, ये चीजें बहुत थोड़ी सुनने को मिलती हैं, और वो भी सिर्फ उलमा की जुबान से। तफसील इवन उलमा को भी लगता है नहीं पता, इवन उलमा को भी तफसील क्या है नहीं पता। तफसील पता है कहां मिलती है, उन्होंने किस तरीके से जो है वो मारा है उलमा को भी, और जो उलमा के फॉलोअर्स थे उनको भी। ये तफसील जो है ना, ये या तो आपको बस कुछ याददाश्तों में मिलती है, या ये कि अंग्रेजों के चंद एक अंग्रेज जिन्होंने खुद किताबें लिखी हैं, उस दौर के अंग्रेजों ने जिन्होंने के अपने मुशाहिदात या लोगों से सुन करके जो उन्होंने अपनी किताबें लिखी ना, उन किताबों में ये तफसीलात है, ठीक है। और उन किताबों का हमें से किसी को नहीं पता, किसी को भी नहीं। बड़े बड़े पढ़ने लिखने वाले लोग, बड़ी बड़ी किताबें पढ़ने वाले लोग, उन किताबों का या तो पता ही नहीं है या उनको कभी पढ़ा ही नहीं। तो भाई हम जो इनसे शदीद मोहब्बत में उबतला है ना, تو یعنی ایک فینومینا ہے یہ, ایک عجیب و غریب قسم کی ایک حقیقت ہے یہ, ٹھیک ہے, کہ ان کی زبان اور ان کی لباس تو کیا ہم ان کے کھیل کود سے بھی اتنی محبت کرتے ہیں, ہے نا. تو بھائی یہ عجیب ہمارا معاملہ ہے کہ جی ہم گورا جو ہے وہ شرک بھی کرتا ہے, وہ خدا کا بیٹا بھی کہتا ہے کسی کو, اور ہمیں جو ہے وہ گورا اتنا ایکسیپٹیبل, اتنا جو ہے وہ ہمارے جی اس کا تو جیسے دین ہی کوئی, ہاں بھی تھوڑا سا خراب ہے بس مسلمان نہیں ہے, لیکن وہ کوئی زیادہ برے لوگ نہیں ہے. اصل برے لوگ تو یہ ہندو ہیں, میں یہ نہیں کہہ رہا کہ ہندو کم برے لوگ ہیں, لیکن مطلب برے لوگ سے مراد ان کا مذہب زیادہ, یعنی انسان تو بھائی اللہ کا بندہ ہوتا ہے, وہ مسلمان ہو جائے تو مقبول جنتی بن جاتا ہے, چاہے وہ ہندو ہو چاہے کوئی بھی ہو. نہیں, ہندو مذہب وہ ہمیں زیادہ برا لگتا ہے, اور عیسائی مذہب جو ہے نا وہ کچھ گورے اسکن کی وجہ سے اور ان کے کچھ ان کے اس پروپیگنڈا اور دھوکوں کی وجہ سے وہ ہمیں اتنے زیادہ محبوب, اتنے زیادہ مقبول, اتنے زیادہ اچھے, ہے نا. بھاگ بھاگ کے آج کسی کو کینیڈین امیگریشن مل جائے, کسی کو یو کے کی امیگریشن مل جائے, کسی کو یو ایس کی امیگریشن مل جائے, ہے نا. بھائی ہم یہ نہیں کہہ رہا کہ جی سارے کے سارے اس کے اندر اتنا ہے نا, تو ذرا سوچنے سمجھنے کی ضرورت ہے ہمیں. کہتے ہیں جی اپنے بچوں کی کیسے ذہن سازی کریں, کیا ذہن سازی کریں, بھائی پہلے اپنی تو ذہن سازی کریں نا, جب اپنی ذہن سازی ہو جائے گی نا تو پھر اپنی اولاد کی بھی ذہن سازی کر سکیں. ہماری تو اپنی ذہن سازی الٹی ہوئی ہوئی ہے پوری کی پوری, ٹھیک. ایک مسلم تو دوسرے مسلم سے لڑانا سازشی دماغ ہوتا ہے, یہ بھی ایک بڑی مزے کی چیز ہے, ٹھیک ہے نا. یہ بھی ایک بڑی مزے کی بات ہے کہ انگریز نے انڈیا پہ قبضہ کیسے کیا, ہے نا, انگریز نے انڈیا پہ کیسے قبضہ کیا, آپ بتائیں اس کا کیا جواب ہے. جی انگریز نے انڈیا پہ قبضہ کیسے کیا, ایک چھوٹی سی لائن میں اس کا جواب موجود ہے ہمارے پاس, آپ کو نہیں پتا. ماشاء اللہ 28 اسٹوڈنٹس موجود ہیں. مسلمان سے لڑایا ایسٹ انڈیا کمپنی, یہ کیا بات ہوئی ایسٹ انڈیا کمپنی, ڈیوائڈ اینڈ رول, یہ ہے جواب, پیٹ آنسر جس کو کہتے ہیں نا, ڈیوائڈ اینڈ رول, ٹھیک ہے. انگریز نے انڈیا پہ آ کے ایسے قبضہ کیا, کیا مطلب کہ آپس میں لڑوایا لوگوں کو, چاہے مسلمان کو مسلمان سے لڑوایا, مسلمان کو ہندو سے لڑوایا, ہندو کو مسلمان سے لڑوایا, ہے نا, ریاستوں کو ریاستوں سے لڑوایا, ہے نا. تو اس طریقے سے جیسے وہ ٹیپو سلطان کو شکست دی تو وہ میر صادق میر جعفر ایسے لوگوں کو جو ہے وہ پیمنٹ کر کے پھر انہوں نے آپس میں لڑوا دیا اور اس طریقے سے انگریز نے قبضہ کر لیا, ٹھیک ہے نا. اب سوال یہ ہے کہ جب آپ یہ سنتے ہیں ڈیوائڈ اینڈ رول, آپس میں لڑوایا, ٹھیک ہے, تو یہ بتائیں کہ اس جواب کو سن کر کے آپ کے دل میں زیادہ نفرت کس کے بارے میں پیدا ہوتی ہے. جی زیادہ نفرت, زیادہ نفرت اور تھوڑی نفرت, زیادہ برائی اور تھوڑی برائی. مجھے ساجس کا سوال یہ ہے کہ زیادہ برائی کس کی دل میں آتی ہے جب آپ یہ ڈیوائڈ اینڈ رول والا جواب سنتے ہیں. زیادہ برائی, زیادہ نفرت کس کے بارے میں آتی ہے. انہوں نے جواب دیا ہندو کے بارے میں. کیوں بھائی, میر جعفر ہندو تھا, میر صادق جو تھا وہ ہندو تھا, آپ کے دل میں ہندو کی نفرت کیوں آتی ہے بھائی ڈیوائڈ اینڈ رول سن کر کے. آپ بات نہیں سمجھ رہی ہیں, اس وجہ سے آپ نے جواب دیا. جی کوئی اور جواب دے گا, زیادہ نفرت زیادہ برائی کس کے بارے میں آتی ہے, انگریز کے بارے میں آتی ہے یا لوکلز کے بارے میں آتی ہے, جو مقامی لوگ تھے ان کے بارے میں زیادہ برائی دل میں آتی ہے, کیونکہ مقامی لوگ جو تھے وہ آپس میں لڑ رہے تھے, انگریز نے تو صرف جو ہے وہ ان کو استعمال کیا ہے, ہے نا بھائی. جس طریقے سے ہر جو باہر کا بندہ آتا ہے وہ جو ہے وہ اپنے یعنی اپنے دشمن کو استعمال کرتا ہے, ٹھیک ہے. تو انگریز نے جب ڈیوائڈ اینڈ رول کا کام کیا تو کون سا برا کام کیا بھائی, برائی تو اصل میں لوکلز کی تھی, ٹھیک ہے نا. زیادہ برا رولرز کے بارے میں جو آپس میں لڑتے تھے, नहीं खाली रूलर रूलर्स नहीं लड़ते थे, रूलर्स के जो नीचे लोग होते थे ना, जो वजीर और इस किस्म के जो लोग होते थे वो बगावत करते थे, यानी वो जो है वो साजिश करते थे और इस तरह से वो लड़ते थे। हाँ, ये अपने ही लोगों के साथ कंस्पिरेसी करते थे। तो ज्यादा जो बुराई आती है ना वो लोकल्स अपने लोगों के बारे में ज्यादा बुराई आती है। भाई अंग्रेज तो बाहर से आया था, अंग्रेज तो बहरहाल दुश्मन था, तो उसने तो बस गोया के इस्तेमाल किया है आप लोगों को, असल बुरे तो आप लोग खुद थे। ठीक है, कहने का मकसद ये है कि जब डिवाइड एंड रूल वाला आप जवाब देते हैं ना, या डिवाइड एंड रूल वाला आप जवाब सुनते हैं ना कि अंग्रेज ने कैसे कब्जा किया बड़े सगीर के ऊपर, तो उससे जो नफरत है ना वो अंग्रेज के बारे में पैदा नहीं होती, बल्कि नफरत पैदा होती है अपने बारे में। ठीक है ना, इंडियंस के बारे में नफरत पैदा होती है। ठीक है, अंग्रेज की नफरत तो पैदा होती उस वक्त जब आपको ये पता चलता कि उन्होंने डिवाइड एंड रूल तो चलो किया, बेशक किया, हम उससे इनकार नहीं कर सकते कि साजिशों को उन्होंने इस्तेमाल किया और गद्दारों को उन्होंने इस्तेमाल किया, लेकिन उन्होंने किस तरह गाजर मूली की तरीके से आपके लोगों को, खुसूसन आपके उलमा, आपके मशायख, आपके नेक लोगों को, गैरतमंद लोगों को किस तरीके से उन्होंने अजियतें दे दे करके कतल किया। अगर ये तफसीर आपके सामने आती ना तब आपके दिल में कुछ उनकी नफरत पैदा होती। और ये वाला जो एस्पेक्ट है, ये वाली जो तफसील है, ये बिल्कुल गायब है ये। ठीक है, तो इस वजह से ना हुआ क्या है, इस अंग्रेज ने, इस यूरोपियंस ने बहुत ही समझने अकलमंदी के साथ जो है ना, उन्होंने आपके और हमारे दिमागों को मैनिपुलेट किया है बहुत ही ज्यादा। ये जो तालीमी निज़ाम के हम रट लगते हैं ना, रट लगाते हैं, ये तालीमी निज़ाम का मतलब सिर्फ ये नहीं है कि उन्होंने जो है वो साइंस, फिजिक्स, केमिस्ट्री, बायोलॉजी पढ़ानी शुरू कर दी, और उन्होंने जो है वो, भाई फिजिक्स, केमिस्ट्री, बायोलॉजी पहले से मौजूद थी, ये उन्होंने आकर के कोई नहीं पढ़ानी शुरू करी है, ये पहले से मुसलमान पढ़ते थे, पहले से जो है वो फिलोसफी भी पढ़ते थे, सब कुछ पढ़ते थे। इसके जरिए से उन्होंने हमें अपना गुलाम नहीं बनाया, उन्होंने गुलाम जो है ना वो हमारी तारीख और हमारे दीन के बारे में झूठ बोल बोल करके और अपनी बुराइयां छुपा छुपा करके, अपनी बुराइयां छुपा छुपा करके और अपनी जो है वो, यानी धोखे की अच्छाइयां बढ़ा चढ़ा करके बयान करके ऐसा हमें धोखे में मुब्तला किया है कि हम उनसे नफरत करना तो दूर की बात, हम उनसे शदीद मोहब्बत में मुब्तला हो गए, शदीद मोहब्बत। ठीक है, तो अजीब। ठीक है, तो भाई कुरान जो है ना वो हमें फिर इस तरफ भी इशारा देता है कि भाई जिस तरह से बनी इसराइल को अल्लाह ताला चाह रहे थे ना कि तुम फिरौन से नफरत करो क्योंकि फिरौन ने तुम्हारे साथ इतने बड़े मजालिम किए। ठीक है, तो हमें भी सोचना चाहिए कि भाई हमारे साथ जिन्होंने मजालिम किए हैं और हमें तो कुछ पता ही नहीं उन मजालिम का। ठीक है ना, तो हम अपने गासिबों से और हम अपने ऊपर जो जिन्होंने आकर के इतना, अभी कुछ दिनों पहले से जो है वो ये चीज़ आनी चाहिए, इवन हिंदुओं में भी ऐसे इंटेलेक्चुअल्स हैं जिन्होंने इन किताबों को पढ़ा है और अब जो है ना वो उनके इंटरव्यूज जो है वो सोशल मीडिया के ऊपर भी मिल रहे हैं कि जी इंडिया जो था वो इतना अमीर कबीर इलाका था, गुरबत का तो नामो निशान इधर नहीं था। ठीक है, और ब्रिटिश के आने के बाद इंडिया की जो पॉवर्टी लेवल को पहुंचा है, गुरबत और अफलास के दर्जे में जो पहुंचा है इंडिया, तो उसका कोई सानी नहीं अब। ठीक है, उसके ऊपर सवाल करना चाहिए, खुसूसन इंडियन मुसलमानों को सवाल करना चाहिए कि भाई आप खुद जो ये कह रहे हैं, आपके जो अपने इंटेलेक्चुअल जो ये बात कह रहे हैं ना कि ब्रिटिश के आने से पहले इंडिया इतना ज्यादा जो है वो फाइनेंशियली स्ट्रॉन्ग था, तो आप ये बताएं कि उस वक्त इंडिया के ऊपर कौन हुक्मरानी करता था? क्या दिल्ली का हुक्मरान उस वक्त कोई हिंदू था? क्या मेजॉरिटी ऑफ इंडिया के अक्सरियत इलाकों के ऊपर क्या हिंदू राज करते थे? चंद स्टेट्स के अलावा सारे मुसलमान राज करते थे। तो जो इतना जबरदस्त किस्म का जो निजाम वहां पे मौजूद था, जिसको तुम खुद कह रहे हो कि ब्रिटिश ने आके खराब किया है, ये निजाम ये तो मुगल बादशाहों का बनाया हुआ था ना, और मुगल बादशाहों से पहले जो है वो जो सलातीन देह नहीं थे, यानी हजार साल का जो अरसा था वो तो मुसलमान इंडिया के ऊपर काबिज रहे हैं ना, काबिज है ना, तो मुसलमान जो काबिज रहे हैं, तो तुम खुद कह रहे हो कि कितना अच्छा सिस्टम था भाई। तुम्हारे हिंदू जो बड़े होंगे वो तो हजार साल से पहले थे ना वहां पर, हजार साल तक तो मुसलमानों ने कब्जा करके रखा है इंडिया के ऊपर, ठीक है, तो उनको क्रेडिट दो ना भाई कि उन्होंने इतना जबरदस्त निजाम बनाया था जिसको ब्रिटिश ने आकर खराब किया, ठीक है ना। ये कि जो है वो आप मुसलमानों के खिलाफ कि जी मुसलमान ने हमारे साथ ये किया, मुसलमान ने हमारे साथ वो किया, ठीक है ना, तो इतना स्ट्रॉन्ग केस हो, यानी ये मुसलमान ये बात नहीं कह रहे, ये हिंदू ये बातें कह रहे हैं, ठीक है, इस तरीके से सोचे ना। और अंग्रेज के साथ जो हमारी शदीद मोहब्बत है, इसके बारे में कुछ करने की जरूरत है ना, इसका इलाज करने की जरूरत है। चले, काफी एक्स्ट्रा टाइम ले लिया आप लोगों का, माजद के साथ आखिर अल्हम्दुलिल्लाह। السلام